إذا عملته وجدته مليا وإن عهدته وجدته وفيا فترة من بحر جوده تملأ الأرض رئيا والنظرة بعين رحمته تصير الكافر وليا الجنة لمن نتعه ولو كان عبدا هوشيا والنار لمن نصاه ولو كان شريفا قرشيا ونشهد أن لا إله إلا الله وحده لا شريك له شهادة زكية ونشهد أن سيدنا وشفيئنا ومولانا محمدا عبده ورسوله رضينا بالله ربا وبالإسلام دينا وبمحمد صلى الله عليه وسلم رسولا نبيا صلى الله عليه وعلى آله وأصحابه صلاة وسلاما دائمين متلازمين إلى يوم القيامة محيا أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألا إن أولياء الله لا خوف عليهم ولا هم يحزنون الذين آمنوا وكانوا يتقون لهم البشرى في الحياة الدنيا وفي الآخرة لا تبديل لكلمات الله ذلك هو الفوز العظيم صدق الله العظيم محترم بزرگوں اور عزیز ساتھیوں اور پردہ نشین معزز خواتین اور بہنوں یہ ہم سبھوں کے لیے باعث سعادت ہے اور خوش نصیبی کی بات ہے کہ آج ہم ایک خصوصی عنوان سے آپ سے مخاطب ہیں اور آپ تمام احباب حاضرین اور خواتین سبھی ہماری اس مختصر سی بات کو سماعت کر رہے ہیں اور یہ ہمارے لیے بڑی سعادت دوبالا ہوئی اور خوشی مزید بے قرار ہو گئی جبکہ ہمارے درمیان میں ایک قریبی عزیز حضرت مولانا ابرار الحق صاحب جو آج کل سیریا یعنی ملک شام میں دمشق کی عربی یونیورسٹی میں اسکالر کی حیثیت سے پڑھ رہے ہیں اور وہاں نہ صرف یہ کہ صرف تعلیم حاصل کر رہے ہیں بلکہ وہ وہاں کے جدید اساتذہ کے منظور نظر بھی ہو گئے ہیں یہ آپ حضرات کی خوش نصیبی کی بات ہے میرا جی چاہتا تھا کہ کچھ اور بات ان کی سنوں لیکن وقت کی نزاکت کا ملگزر کر انہوں نے اپنی بات مختصر کر دی ہم آپ کی خدمت میں اس وقت حضرت محبوب سبحانہ شیخ عبد القادر جیلانی رحمت اللہ علیہ کے ضروری اور خصوصی حالات کا ذکر کریں گے لیکن آپ حضرات سے اسے چھوٹی سی گزارش ہے اور وہ گزارش یہ ہے کہ توجہ سے سننا ضروری ہے اگر ہم اللہ کے نام لے کر بات کریں اللہ کے رسول کا نام لے کر بات کریں اللہ کے ولی کا نام لے کر بات کریں دین اور اسلام شریعت اور قرآن کے عنوان کے تحت بات کریں اور اگر ہماری بے توجہی ہوگی تو وہ بدنصیبی کی بات ہوتی ہے اسی لیے پوری توجہ کے ساتھ سننا ہوگا ये सोचकर नहीं कि आप ये कहने वाला कौन है, बस ये सोचिए कि कुरान की, हदीस की, अल्लाह की, रसूलुल्लाह की, औलिया अल्लाह की बात है। इसीलिए कोई जरूरी जरूरी बातें आप हजरात सुन लें। जो आयतें पढ़ी गई हैं उसमें औलिया अल्लाह का जिक्र है। अल्लाह पाक ने कुरान मजीद में बयान फरमाया है, अला आगा हो जाओ, दिल के कान खोल के सुनो, गोशे होश से सुनो, उसको अला बोलते हैं। खूब तवज्जो के साथ सुनाने के लिए इस तरह का लफ्ज अरबी में इस्तेमाल करते हैं, यानी लायक तवज्जो बात है, बेतवज्जो ही की बात नहीं। इन औलिया अल्लाह, बिला शुबा अल्लाह के दोस्त, औलिया वली की जमा है, वली के माने दोस्त के आते हैं, चहीते के आते हैं, मुहिब यानी चाहने वाले के आते हैं, और चाहे हुए के आते हैं, और निगरान और सरपरस्त के आते हैं, और निगहदाश्त करने वाले के आते हैं। महबूब के मफहूम में इस्तेमाल किया जाता है, उसकी जमा औलिया आती है। इनकी शान क्या होती है, ला खौफुन अलैहिम वला हुम यहज़नून, वो खौफ और हुज़्न से बेनियाज होते हैं, वो खौफ और हुज़्न से बेनियाज होते हैं। खौफ का क्या मतलब, आने वाला कोई खतरा उनको अंदेशा कुछ ऐसा नहीं सताता कि जिसकी वजह से वो परेशान हो जाते हों। और हुज़्न का मतलब ये होता है कि गुज़िश्ता और गुजरे हुए हालात में से किसी तकलीफ देह बात का याद आना और उसकी वजह से दिल में तेज होना और कंजी कचोके लगना, दिल में अजियत और तकलीफ महसूस करना। औलिया अल्लाह ये इस तरह के खौफ और हुज़्न से बेनियाज होते हैं। उसकी तशरीह मुफस्सरीन हजरात ने ये लिखी है, खुलासा उसका ये है, इस मुख्तसर वक्त में हम बहुत मकसूद पैराए में तो बात करने से रहे, लेकिन जो कुछ मौका मिल रहा है अल्लाह ताला आप हजरात को जजाए खैर दे, और मुंतजमीन का के भी हम बेहद जी शुक्र गुजार है, एक मौका उन्होंने इस तरीके का फराहम फरमाया कि अहलिया ने मोहल्ला के लिए थोड़ी सी बात सुनने सुनाने का मौका पैदा हो गया। तो ये अल्लाह वाले जो होते हैं वो ईमानदार होते हैं, जो ईमानदार नहीं होते उनका विलायत से कोई ताल्लुक नहीं होता। ऐसे ही अल्लाह वाले जो होते हैं वो मुत्तकी और परहेजगार होते हैं, तकवा तहारत वाली पाकीज़ा जिंदगी बसर करते हैं। तो अब ये ईमानदार होते हैं और मुत्तकी और परहेजगार होते हैं, इतना तय है कुरान के अगले हिस्से में जो आयत का अगला हिस्सा है। कैसे होते, अल्लज़ीना आमनू व कानू यत्तकून, ये ईमानदार होते हैं, मुत्तकी और परहेजगार होते हैं। अब जाहिर है कि जब ईमान और तकवा आएगा तो ऐसे इंसान को अल्लाह अपने फजल से जन्नत में भिजाएंगे, नहीं भिजाएंगे, अल्लाह ताला अपने कर्म से जन्नत में भिजाएंगे। जब जन्नत में भिजवाएंगे तो जन्नत में खौफ कहां का, हुज़्न कहां का, तफसीर का ये मतलब है, समझ रहे। तहकीक के एतबार से एक लतीफ पहलू उसका ये भी है कि जो लोग जन्नत वाले आमाल करते हैं और जन्नतियों के से आमाल करते हैं, अल्लाह ताला इस दुनिया में भी उनको अमन की फिजा में रखते हैं और सलामती अता फरमाते हैं, खुश कैफी अता फरमाते हैं, मसरत और शादमानियों के दायरे में अल्लाह ताला रखते हैं। उनको गैर जरूरी उलझनों में अल्लाह पाक गिरफ्तार नहीं करा देते जैसे आमतौर पर दुनियादार या मालदार या माता परस्त इस किस्म की बातिल परस्त लोग जिस तरीके से दुनिया के झमेलों में जकड़े हुए रहते हैं, वैसा अल्लाह वालों की शान नहीं होती, समझ रहे हो। तो ये अल्लाह वालों की शान है, अल्लज़ीना आमनू व कानू यत्तकून, ऐसे लोगों के लिए क्या क्या है खुशखबरी, क्या है, लहुमुल बुशरा, उनके लिए खुशखबरी है, कहां है, फिल दुनिया व फिल आखिरा, फिल हयात दुनिया व फिल आखिरा, दुनिया की जिंदगानी में भी और आखिरत की जिंदगानी में भी। ला तब्दील लिल कलिमात इल्ला, अल्लाह ताला की बातें, अल्लाह ताला के हुक्म और अल्लाह ताला के कलम और अल्लाह ताला के फैसले नहीं बदला करते। ज़ालिक हुवल फौज़ुल अज़ीम, ये है वो सबसे बड़ी कामयाबी जो अल्लाह ताला किसी को दे देते हैं। कौन सी बड़ी कामयाबी? कि उनका शुमार औलिया में कर लेते हैं। कैसा होता है औलिया में शुमार? ईमान और तक्वा वाली जिंदगी से, ईमान और तक्वा वाली जिंदगी से। जो आदमी जितना ज्यादा ईमान और तक्वा में कमालात हासिल करेगा वो उतना ही ज्यादा विलायत के मर्तबे पर आएगा। इसीलिए हजरत दादा पीर शाह मोहम्मद हुसैन साहब रहमतुल्लाह अलैह फरमाते हैं कि औलिया दो किस्म के होते हैं। उसको सादा लफ्जों में अवाम को समझाने के लिए बताया कि कुछ होते हैं छोटे वली, कुछ होते हैं बड़े वली। कुछ होते हैं छोटे औलिया और कुछ होते हैं बड़े औलिया। जी हाँ, जैसे बड़े औलिया में मसलन हजरत फुज़ैल इब्ने अय्याज़ रहमतुल्लाह अलैह, हजरत सिर्री सख्ती रहमतुल्लाह अलैह, हजरत जुनैद बगदादी रहमतुल्लाह अलैह, हजरत शेख शिबली रहमतुल्लाह अलैह, हजरत अब्दुल वाहिद बिन ज़ैद रहमतुल्लाह अलैह, इस तरीके है। उन्हीं इसी तरीके से काबिरे औलिया में बहुत से नाम है। मैं आपके सामने कोई 150 नाम ले लेता लेकिन वक्त तंग है, इसलिए नामों का तज़किरा किए बगैर सिर्फ इतना अर्ज करूंगा कि उन्हीं बड़े औलिया में से एक बड़े वली और पीर हजरत महबूब रब्बानी, महबूब सुबहानी, हजरत शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह। हजरत का जो नाम है वो है अब्दुल कादिर, ये हजरत का असल नाम। लकब है आपका मुहियद्दीन, दीन को जिंदगी देने वाला। ये लकब जिस नाम से मशहूर कर दिया जाए इल्मी तौर पर आदमी को, जिसे खास तौर पर उसकी मेहनतों के एतबार से जिस नाम जिन नस्बतों को सामने रखकर आदमी को मुलक्कब किया जाता है वो लकब कहलाता है, तो वो जी मुहियद्दीन है हजरत का लकब जी। और कुनियत जो है अबू मोहम्मद है, और उर्फ आम में दो लफ्ज इस्तेमाल करते हैं हजरत के लिए, एक पीराने पीर का और एक गौसे आजम का जी। तो ये उर्फियत कहलाती है, ये हजरत की उर्फियत कहलाती है। हजरत के नाम के ताल्लुक से बात थी। हजरत शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह, देखो भाई नौ वास्तु से तो वालिद की तरफ से आपका सिलसिले नसब जी बवास्ते हसन हजरत अली रजी अल्लाह ताला अन्हु तक जाके मिलता है। हजरत वालिद की तरफ से भी हजरत अली तक आपका सिलसिले नसब, और वालिद माजिदा की तरफ से भी आपका सिलसिले नसब हजरत अली रजी अल्लाह ताला अन्हु तक जाके मिलता है। हजरत के इसीलिए हजरत को नजीबुत तरफैन बोलते हैं और सईद सादात बोलते हैं, तो सादात कहलाते हैं। इधर से भी अलवी नस्बत, उधर से भी अलवी नस्बत, ऐसी नस्बतें रखने वाले को अरबी में नजीबुत तरफैन बोलते हैं। हजरत के अब्बा का नाम था अबू सालेह जंगी दोस्त। हजरत के अब्बा का नाम था अबू सालेह जंगी दोस्त रहमतुल्लाह अलैह। हजरत अबू सालेह रहमतुल्लाह अलैह के अब्बा का जो नाम था वो है अबू अब्दुल्लाह, और उनके अब्बा का जो नाम है वो है हजरत यहिया जाहिद रहमतुल्लाह अलैह। हजरत यहिया जाहिद रहमतुल्लाह अलैह के अब्बा का नाम है सैयद दाऊद रहमतुल्लाह अलैह, उनका नाम है हजरत मूसा सानी रहमतुल्लाह अलैह, और उनके अब्बा हैं सैयद मोहम्मद अलजौन रहमतुल्लाह अलैह, समझ? और उनके अब्बा हैं अबू अब्दुल्ला रहमतुल्लाह अलैह, और उनके अब्बा हैं हजरत हसन मुसन्ना रहमतुल्लाह अलैह, उनके अब्बा हैं हजरत हसन और उनके अब्बा हैं हजरत अली रजी अल्लाह तआला अन्हु। अब्बा की तरफ से आपका सिलसिले नसब इस तरह है, इसी तरीके से 14 और 15 वास्तों से आपका सिलसिले नसब हजरत अली मुर्तजा रजी बवास्ते हुसैन हजरत अली मुर्तजा रजी अल्लाह तआला तक जाके मिल जाता है। बस इसीलिए आपको सादात कहा जाता है और नजीब उत्तरफेन कहा जाता है, पीरा ने पीर कहा जाता है, रोसे आजम कहा जाता है, मुहियुद्दीन कहा जाता है, दीन को जिंदगी देने वाले कहा जाता है। इस तरीके से हजरत के बड़ी खसूसियात है। अल्लाह पाक ने शुरू ही से अच्छा अभी अभी माँ के पेट से आप पैदा हुए नहीं हुए, इधर शरीयत शरीयत की पाबंदी शुरू हो गई। औलियाए किराम शरीयत के पाबंद होते हैं, शरीयत से हटकर नहीं रहते। मजजूबीन के मसाइल अलहदा हैं, समझ रहे भाई, लेकिन जो औलिया होते हैं ना वो शरीयत के बड़े पाबंद होते हैं। और खास तौर पर हजरत महबूब सुबानी शेख अब्दुल खादिर जीलानी रहमतुल्लाह अलैह जी, ये अल्लाह ताला ने इतना सरफराज फरमाया था कि अभी आप माँ के पेट से पैदा हुए हैं। अच्छा भाई, अब माँ के पेट से बाहर आया एक बच्चा और माँ की छातियों को मुंह लगाकर दूध पीना है ना, बच्चे का काम क्या है, रोना और दूध पीना। लेकिन मेरे दोस्तों पूरी तारीख इस बात की गवाह है कि हजरत पीरा ने पीर रहमतुल्लाह अलैह ने 2 बरस तक रमजान मुबारक में रमजान के दिनों में यानी रोजे ही से रहते थे और अपनी माँ की छातियों को मुंह लगाकर दूध नहीं पीते थे। हवाला देखना चाहते हैं तो हवाला बता देता हूँ, हमारे इतनी शान कहते हजरत। उस नाम से निस्बत रखने वाली अगर हम शरीयत से दूर हो गए तो मेरे दोस्त कितनी हमारी जी जहालत की बात है ना। जब हम लोग हजरत से खास तरह की निस्बत रखते हैं, ताल्लुक रखते हैं, तो तहकीक करना चाहिए कि भाई हजरत की फिक्र क्या थी, हजरत का अमल क्या था, हजरत की जिंदगी क्या थी, हजरत के हालात क्या थे, हजरत के मसाइल क्या थे, हजरत ने कैसे जी कि क्या उनके जाहिर बात नहीं, क्या क्या हालात थे, सोचना ना भाई। हजरत इधर पैदा हुई और शरीयत के अहकाम पर आप अमल पैरा होना शुरू हो गए, है ना। गुनियतुल तालिबीन की हजरत की किताब गुनियतुल तालिबीन है, उसके हवाशी के अंदर आपको ये वाक्य मिल जाएगा, आप उसमें देख लें जी। अब आप अंदाजा, और फिर ये बच्चा आलम वजूद में आया तो किस शान से आया, हम अंदाजा भी नहीं लगा सकते। मेरे आज हमारे बच्चे खराब शुमार किए जाते हैं, आज हमारा माहौल गंदा शुमार किया जाता है, और आज हमारा समाज जी बुरा समझा जाता है, और आज हमारे छोटे बड़े अपने अपने असली डगर पर बाकी रहने को तैयार नहीं और सही रुख पर मेहनत करने को तैयार नहीं। लेकिन मेरे दोस्तों हजरत पीरा ने पीर महबूब सुबहानी शेख अब्दुल खादिर जीलानी रहमतुल्लाह अलैह के अम्मी भी उसी शान के थे, अब्बा भी उसी शान के थे, ये दादा भी उसी शान के थे, नाना भी उसी शान के थे, हजरत की फूफी भी अजीब शान की थी। एक मर्तबा ऐसा हुआ कि आपकी फूफी साहबा कहत पड़ गया था, बारिश हो नहीं रही थी, तो यहां वहां दुआ करते कराते थक थका के परेशान होकर बिल आकर किसी ने कहा कि हजरत की फूफी जी है, उनसे दुआ कराएंगे पानी के लिए। तो लोग गए उनके पास, कहने लगे कि अम्मा जान फूफी जान आप जो है बारिश के लिए दुआ कर दीजिए। लोग बड़े परेशान हैं, बड़े परेशान हैं। कहा कि भाई ये मसला तो अल्लाह पाक के हाथ में है, मैं आजीज और नाकारा बंदी मैं क्या कर सकती हूँ। हाँ बहुत चूंकि इतरार कर रहे थे लोग, इस वास्ते दुआ करती हूँ, अल्लाह मियाँ से दुआ करती हूँ। इस अंदाज से कहा उसका, कहा अच्छा पानी नहीं पड़ रहा है, अच्छा ठीक है समझा, दुआ करेंगे। झाड़ू लिया, अपने घर का आंगन झाड़ दिया और उसके बाद आसमान की तरफ हाथ उठाकर कह लेंगे परवरदिगार झाड़ू देना मेरा काम, छिड़काव करना तेरा काम। ये झाड़ू देना मेरा काम, छिड़काव करना तेरा काम, बस इतना बोलना था। ये सारी की सारी जमीन चल थल होकर रह गई यहां से लेके वहां। हजरत के पूरे लोग, हजरत के वालिदे माजिदा भी अजीब शान के थे, वालिदे माजिद भी अजीब शान के थे, हाँ खुसर भी अजीब शान के थे। इतना बड़ा उन्वान दिए, इतना छोटा वक्त मेरे को समझ में नहीं आ रहा बोलूं कैसा। ये उन्वान तो बहुत बड़ा है, फजर भी हो गई तो खत्म नहीं होता है ना। मगर चूंकि हमको कायदे कानून की रियायत करना पड़ता है, हम जो है ना قائد قانون کی رعایت کرنے والوں میں سے ہیں اور حالات کی رعایت کو سمجھنے والوں میں سے ہیں. ایسے لیے آپ حضرات تھوڑی دیر ان باتوں کو ضرور سن لیں توجہ کے ساتھ. حضرت کرام پیر رحمت اللہ علیہ کی جو کہ ابا جو ابو صالح جنگی دوست رحمت اللہ علیہ ہیں ان کے بارے میں خاص بات ہے. غالباً طبقات حنابلہ میں کہیں لکھا ہوگا یا حیات غوث العظم میں شاید آپ کو یہ بات مل جائے گی. عجیب خاص بات یہ لکھی ہے کہ ایک مرتبہ دریا کے کنارے حضرت میں مختصر کر کے بول رہا ہوں آپ توجہ سے سنیں گے تو بات پلے پڑے گی. دریا کے کنارے چل رہے تھے, بھوک شدید ستا رہی تھی, ایک سیب بہتا ہوا پانی پہ آیا اور حضرت ابو صالح دریا کے کنارے دیکھ رہے تھے کہ کوئی چیز ملے تو کھاؤں. اچانک بھوک کی شدت نے کوئی سجائی نہ دیا, بہتا سیب اس کو لے اٹھایا اور کھا لیا. کھانے کے بعد آپ کا ضمیر آپ کو ملامت کرنا شروع کیا. بعض حضرات نے اس واقعے کو حضرت عبداللہ ابن مبارک رحمت اللہ علیہ سے منسوب کیا ہے. ایک دو باتیں حضرت عبداللہ ابن مبارک سے بھی منسوب بتائی گئی ہے لیکن ہم نے جہاں تک دیکھا ہے حضرت کرام پیر رحمت اللہ علیہ سے بھی وہ بات منسوب کی جاتی ہے. تب حضرت ابو صالح رحمت اللہ علیہ کا ضمیر آپ کو ملامت کرنے لگا. کیا ملامت؟ ابو صالح جی کچھ نیکی ہے تمہارے اندر؟ بولے کیوں کیا بات ہو گئی؟ بولے یہ بہتا سیب تم نے کھا لیا تو کیا کیا ہوا, نقصان کیا ہوا؟ بولے وہ سیب آپ اس سیب کے مالک ہیں. حضرت کا ضمیر آپ کو ملامت کر کے بات کر رہا ہے. پہلے اللہ والے اپنے نفس سے اپنے ضمیر سے اپنے آپ سے باتیں کرتے تھے, ہم لوگوں کو تو اپنے ہی کو نہیں سمجھتے تو بات کیا کریں گے جی. باہم ذوق آگے ہی ہائے رے پستی بشر, سارے جہاں کا جائزہ اپنے جہاں سے بے خبر. ہم لوگوں کی حالت یہ ہے. باہم ذوق آگے ہی, امریکہ میں کیا ہو رہا ہے, رشیا میں کیا ہو رہا ہے, ہند میں کیا ہو رہا ہے, پاک میں کیا ہو رہا ہے, یہاں کیا ہو رہا ہے, وہاں کیا ہو رہا ہے. باہم ذوق آگے ہی ہائے رے پستی بشر, سارے جہاں کا جائزہ اپنے جہاں سے بے خبر. حضرت کرام پیر رحمت اللہ علیہ اپنی ذات سے باخبر کرانے کے لیے آئے تھے, اس واسطے کہ جو اپنے آپ کو پہچانتا ہے وہ خدا کو بھی پہچانتا ہے. کر پہچانت آپ اپنی جان کی, کر پہچانت آپ اپنی جان کی, تب پہچانت ہو تجھے سبحان کی. اپنے کو نہیں پہچانے تو اللہ نے ہم کیا پہچانتے ہے نا. مگر ہم لوگ اپنے آپ کو پہچان لیں, دنیا البتہ پہچانتی ہے, چور دیکھنا ہے تو دیکھو, ڈاکو دیکھنا ہے تو دیکھو جی, اور مکار کو دیکھنا ہے تو دیکھو, فریبی کو دیکھنا ہے تو دیکھو, عیار کو دیکھنا ہے تو دیکھو جی جی, حرام خور کو دیکھنا ہے تو دیکھو وغیرہ. ہم لوگوں کا معاشرہ ایسا ہو گیا میرے دوستو. ورنہ جی حضرت کرام پیر رحمت اللہ علیہ کے صرف چہرے کو دیکھنے کے بعد دنیا کے لوگ یہ کہنے پہ مجبور ہوتے تھے, چاہے وہ جی سکھ ہوتے, عیسائی ہوتے, کسی اور مذہب کے ہوتے, جب حضرت سواری پہ سوار ہو کے جاتے تو دنیا کے لوگ یہ کہتے تھے کہ یہ جھوٹے کا چہرہ نہیں بتاؤ. حضرت کی طرف توجہ فرما کر کے لوگ کہتے یہ جھوٹے کا چہرہ نہیں بتاؤ. میرے دوست وہ سچائی ہم نے بھی آنا. حضرت سے جب ہماری نسبت ہے, حضرت سے جب ہمارا تعلق ہے, حضرت سے جب ہمارا انتساب ہے, حضرت سے ہمارا ایک لگاؤ ہے اور حضرت کے ساتھ ہماری ایک محبت بجا جی اور واجبی ہے تو پھر ایسی صورت میں اس کا حق بھی ادا کرنا پڑتا ہے. اس کی صورت یہ ہوتی ہے کہ ہم واقعتاً اپنے اندر راستی کو پیدا کریں اور سرتاپا اپنے آپ کو پہچاننے کی کوشش کریں. تو حضرت ابو صالح رحمۃ اللہ علیہ اپنے ضمیر سے بات کر رہے ہیں, ضمیر بول رہا ارے کھا گیا سے مالک تھا, پھر کیسا کھایا, خریدا بازار میں پیسے دے کے خرچ کیا؟ بولے نہیں, پہ مالک بھی نہیں خریدا بھی نہیں, تو پھر تو اس ایسی چیز کو جو تیری ملکیت میں نہیں اور ایسی چیز کو جو تو خریدا نہیں, پھر اس چیز کو تو نے استعمال کیسا کر لیا؟ حشر کے میدان میں خدا کو کیا جواب دے گا؟ میرے دوست آج ہمارے پاس ہے کچھ شعور اور احساس, وہاں ایک بات کبھی اتفاقاً اس طرح کی پیش آ جاتی تو میرے دوستو وہ جی ان کی ساری زندگی میں ایک جی ایک کھلبلی بچ جاتی, ان کے سراپا کے اندر اضطراب پیدا ہوتا, بے چینی پیدا ہوتی, شور زندہ ہوتا. ضمیر ان لوگوں کا مردہ نہیں تھا اور اللہ والوں کا ضمیر مردہ نہیں ہوتا, ضمیر زندہ رہتا ہے. آج ہم لوگ سوچتے ہیں کسی کا مال ڈبا دیا,
किसी की जमीन डुबा दी, किसी का मकान डुबा दिया, किसी की जायदाद डुबा दी, और किसी का हक दबा दिया, बीवी का हक दबा दिया, भाई का हक दबा दिया, चचा ताया का हक दबा दिया, छोटे बड़े के हुकूक को अमल कर दिए। मेरे दोस्त, ऐसी सूरत में हम लोग किस तरीके से अच्छी जिंदगी बसर कर सकेंगे? अमन और आस्ती की फिजा कैसे हम उसके बारे में सोच सकेंगे, कोशिश कर सकेंगे? गरज मेरे दोस्त, अगर तबू सालेह जंगी दोस्त रहमतुल्लाह अलैह सोचे कि भाई जब ये खुसूर हो गया तब मुझे क्या करना चाहिए, बोले कुछ नहीं, जो मालिक है उसको ढूंढो, सीधे साधे तरीके से या तो पैसे अदा करो कि साहब आपका सेब मैंने बकरी इजाजत खा लिया, या फिर ये कर लो नहीं दे सकते तो माफी मांग लो कि एक चीज आपकी बकरी इजाजत के आपकी मैं इस्तेमाल कर लिया हूँ। मेरे दोस्त, ये तालीमात कादरिया में सबसे पहली तालीम है, कलीमा के कादरिया में हजरत पीरान पीर की तालीम में सबसे पहली तालीम का जुज ये है कि अल्लाह ताला मालिक हकीकी है, कायनात का हर जर्रा ममलूक है, ममलूक को मालिक के इशारे पर चलना चाहिए, और दुनिया की किसी चीज के हम मालिक हकीकी नहीं है, असल मालिक अल्लाह ताला है, और हर चीज हमारी जिंदगियों की सरासर से लेकर पांव तक, जाहिर से लेकर बातिन तक की अल्लाह पाक की अमानतें हैं, इन अमानतों का सही इस्तेमाल करना चाहिए। ये शूर दिया हजरत पीरान पीर रहमतुल्लाह अलैह के खानवादे ने, अगरचे हर एक तालीम के बहुत से अज्जा और शोबे होते हैं। इस तरीके से मेरे दोस्त हजरत अबू सालेह रहमतुल्लाह ले, भाई जिधर से सेब आया है बह के उधर ही चलो, शायद कोई बाग मिल जाए, माली मिल जाए, मालिक मिल जाए, हाथ पकड़ ले और उसे अदब से कहें कि आप मुझे माफ कर दें, कसूर हो गया। मेरे दोस्त, आज कभी इस तरह का कोई कसूर हो गया, कोई कोताही हो गई, किसी का हक जीत, किसी का हक डूब गया या किसी का हक छूट गया, तो हम लोग अदा कर दे जी, हम लोग उसको बहुत बड़ी समझदारी समझते हैं, हम लोग बहुत बड़ी समझदारी समझते हैं। बच्चा अगर कोई चीज चुरा के लाया, शाबाश बेटे शाबाश, 20वीं सदी में कम से कम ऐसा होना था। दोस्तों, ये कोई तरीका है पिराने पीर की जिंदगी से? ऐसी जिंदगी का क्या ताल्लुक है? मेरे दोस्त, ऐसा नहीं। वहां अगर किसी की मिल्कियत है, खुदाए पाक की कसम, किसी की मिल्कियत का गैर जरूरी या बेइजाजत इस्तेमाल नहीं हो सकता, उस अमानत का अमानत ही की हैसियत से इस्तेमाल करना पड़ता है। जितने औलिया अल्लाह गुजरे हैं वो सबके सब अमानत को सही इस्तेमाल करके वली बने हैं। मेरे दोस्त, इस मुकद्दस स्टेज पर खड़े मैं आप बैठकर आपकी खिदमत में बहल्फिया तौर पर ये बात कह सकता हूँ कि अल्लाह पाक का वली बनने के लिए, अल्लाह का दोस्त बनने के लिए, अल्लाह के महबूब बनने के लिए, अल्लाह के चहीते बनने के लिए, औलिया की फहरिस्त में अपना नाम देने के लिए, मेरे दोस्त, मालिक हकीकी को फरामोश मत कीजिए और अपने आप को आजिज बंदा बनाए रखिए, और शरीय के मुतहरा के अहकाम से मफर नहीं है, एक एक हुक्म मालूम करते जाना, उसकी तामील करते जाना। मेरे दोस्त, हजरत अबू सालेह रहमतुल्लाह अलैह दरिया के किनारे किनारे चले, चलते चलते बहुत दूर थक गए, एक बाग नजर आया, उसकी कुछ टहनिया, उस दरख्त की कुछ टहनिया दरिया के ऊपर लटक रही थी, तो सोचा कि हो न हो यही दरख्त का फल होगा, गालिब गुमान के इतबार से उसी बाग के अंदर घुसे। उसके बाद वहां के खादिम से कहा कि भाई यहाँ के मालिक और कौन है, यहाँ के जिम्मेदार जी और मालिक कौन है यहाँ के निगरान का? तो वो उस खादिम ने गालिबन पता बता दिया कि ये बाग अब्दुल्ला सोमाई का है, और उनके पास चलिए चल दे, कहा कि मुझे उनसे मिला दीजिए। उनके पास पहुंचे, हजरत अब्दुल्ला सोमाई रहमतुल्लाह अलैह के पास पहुंचे। वह जाने के बाद आपने कहा कि अस्सलामु अलैकुम। वालेकुम अस्सलाम। फरमाइए क्या बात है? तो मैं बहुत दूर से हाजिर हुआ। मैं बोलिए क्या बात है? बोले आपके बाग का एक सेब गिरकर बहता हुआ पानी पर आ गया, मैं खरीदा भी नहीं और आपसे इजाजत भी नहीं लिया, भूख की शिद्दत में खा लिया, लेकिन बाद में एहसास जागा, इसीलिए मैं मालिक की तलाश करता हुआ आ रहा हूँ, और अंदाजा आप ही उसके मालिक हैं, मैं ये चाहता हूँ कि आप मेरे इस कसूर को माफ फरमा दें। वो हजरत अब्दुल जी वलीरा वली मिशना साहब, इतनी सी बात काफी थी उनको समझने के लिए। हजरत अब्दुल्ला सोमाई रहमतुल्लाह अलैह ने कहा, ओहो, इतनी सी छोटी सी चीज के लिए ये होनहार, ये 13, 14, 15, 16, 17 बरस का ये नौजवान, उनफुजी उठती जवानी के अंदर ये उनफान शबाब का ये पैकार, इस दर्जा अमानत और दियानत का ये मुजस्मा बना हुआ है कि किसी की चीज को बगैर इजाजत के इस्तेमाल नहीं कर रहा है, और इस शदीद एहसास में कि कहीं ऐसा न हो कि अल्लाह ताला हश्र के मैदान में उसको गिरफ्तार कर ले, गिरफ्त करे, पकड़ कर ले, इस खौफ आखिरत की बुनियाद पर और अल्लाह से डर की बुनियाद पर اللہ کے استخوے کی بنیاد پر، اللہ تعالیٰ سے حکم کی نسبت کی بنیاد پر یہ نوجوان یہاں تک آیا ہے، سوچے کہ اپنی گرفت مضبوط کرنا چاہیے جی. تو انہوں نے کیا کیا، او ہو اتنا قصور آپ نے سے ہو گیا، تو پھر بھائی دیکھو قصور کی معافی کے لیے، ہاں معاف تو ہو سکتا ہے لیکن آپ کو دو کام کرنے پڑیں گے، معاف کر دوں گا لیکن دو کام کرنا پڑے گا. آپ نے کہا کہ بتا دیجئے، فوری فوری بتا دیجئے حضرت کیا کام ہے، دو کام جلدی سے جلدی، وہ داغ دھبا میں اپنے پاس رکھنا نہیں چاہتا، جلدی سے جلدی اس داغ دھبے کو میں دور کر دینا چاہتا ہوں. انہوں نے کہا کہ پورا کرنا پڑے گا. ہاں ٹھیک ہے آپ جیسا فرمائیں. فرمایا کہ ایک تو یہ ہے کہ برس دو برس ڈیڑھ دو برس تک تو تم خدمت کرنا اس مال جی اس باغ کی، رکھوالی کرنا، نگرانی کرنا، نگہداشت کرنا، پانی سینچنا، دینا، خدمت کرنا. اور جی دوسری بات یہ ہے کہ میری ایک بیٹی ہے، وہ بہری ہے، اندھی ہے، گونگی ہے، لنگڑی ہے، لولی ہے، اس سے شادی کرنا ہے اور بالکل بے حیثیت ہے. دو کام ہیں، یہ شرطاں پورے کرتے تو معاف کرتا ہوں حضور، نہیں تو معاف نہیں کرتا. یہ بھی اپنی جگہ ہوشیار، وہ بھی اپنی جگہ ہوشیار. حضرت ابو صالح رحمت اللہ علیہ جی بلا کسی توقف کے ارشاد فرمایا کہ اگر آپ معاف کر دینے کا فیصلہ کرتے ہیں تو آپ کی دی ہوئی دونوں شرطیں منظور ہیں. سال ڈیڑھ سال دو سال جتنی خدمت لینا ہے لے لیجئے، مگر مہربانی کر کے اس خسور کے ٹوکرے کو میرے اوپر نہ رکھنا، میں اس کو اتار دینا چاہتا ہوں. کہیں ایسا نہ ہو کہ میں آج اگر احتساب نہ لیا کل حشر کے میدان میں آپ کے لیے وہ چیز کہاں سے لا کے دوں گا، میں تو بالکل نہتر ہوں گا، وہاں پر کون میرا معاون و مددگار ہوگا، وہاں تو ایسا ہے کہ کوئی کسی کے کام نہیں آئے گا. یوم یفر المرء من نقیہ و امہ و ابیہ و صاحبتہ و بنیہ لکل امرئ منہم یومئذ شأن یغنی. وہ قیامت کے اس ہولناک یوم میں کہاں آپ حساب کتاب دیتے بیٹھوں، میں شرطیں منظور کرتا ہوں آپ مہربانی کر کے. ٹھیک ہے، اس کے بعد جب وقت مقررہ پورا ہوا، خدمت ہو گئی، اب جب ایجاب و قبول کرا دینے کے بعد اس دلہے کو دلہن کے کمرے میں بھیجایا گیا، حضرت قدم رکھے اور پھر فوراً لوٹ کے دہلیز کے باہر آ گئے. آ کے خسر صاحب سے یہ بات کہنے لگے کہ حضرت غلطی تو نہیں ہو گئی، غلطی تو نہیں ہو گئی؟ نہیں، کیا کیا ہوا؟ بولے آپ نے کہا تھا کہ وہ کالی کلوٹی بے حیثیت ہے، وہاں تو حسن و جمال کا پیکر ہے. آپ نے کہا تھا تو اندھی ہے، وہ تو آنکھ والی معلوم ہوتی ہے. آپ نے کہا تھا کہ وہ جو لولی ہے وہ تو ہاتھ والی معلوم ہوتی ہے. آپ نے کہا تھا کہ لنگڑی ہے وہ تو پاؤں والی معلوم ہوتی ہے. آپ نے کہا تھا کہ بحری ہے وہ تو جی سنوائی صفت سنوائی رکھنے والی معلوم ہوتی ہے، اور آپ کہتے ہیں کہ وہ بالکل بحری ہے اور گونگی ہے، اور مگر وہ قوت تکلم صفت تکلم والی معلوم ہوتی ہے. آپ کیسے، کیا قصور ہو گیا یا غلطی ہو گئی یا لڑکی بدل گئی؟ حضرت میں معافی چاہتا ہوں، کہیں ایسا نہ ہو خدا نہ خواستہ کوئی اور گناہ کی طرف میرا جی اقدام نہ ہو جائے، نعوذ باللہ. تو حضرت عبداللہ سومعی رحمت یعنی آپ کے خسر محترم نے یہ بات کہی کہ نہیں نہیں جی، ابو صالح جس لڑکی کو آپ نے دیکھا، جس لڑکی کو آپ نے دیکھا وہ میری بیٹی ہے، اور جس لڑکی کو آپ نے دیکھا وہ آپ کی بیوی ہے. ایجاب اور قبول اسی سے کروایا ہوں. باقی یہ کہ شاید آپ کو شبہ یہ ہو رہا ہے کہ اندھی لنگڑی لولیوں کہا، اصل قصہ یہ ہے کہ اس لڑکی نے اپنی زندگی کے کسی بھی دن میں اپنی آنکھ سے اس نے کسی حرام پر اس نے نگاہ نہیں ڈالی، اپنے ہاتھ سے کسی حرام کی طرف اپنے ہاتھوں کو اس نے نہیں اٹھایا، اور اپنی زبان سے کبھی اس نے غیبت اور چغلی نہیں کی، جھوٹ نہیں کہا، اپنے کانوں سے کبھی اس نے کوئی حرام بات نہیں سنی، اپنے پاؤں سے کبھی اس کا قدم حرام کی جانب نہیں اٹھا. اسی لیے ابو صالح میں نے سوچا کہ آپ سے زیادہ سعادت اور خوش نصیب بچہ مجھے کہاں مل سکتا ہے، جائیے وہ آپ ہی کی دلہن ہے. میرے دوست اس لڑکی کا نام کیا تھا معلوم ہے؟ اس لڑکی کا نام تھا ام الخیر، امت الجبار، فاطمہ بنت عبداللہ السومعی رحمت اللہ علیہ. یہ کون ہے معلوم؟ یہ فاطمہ ام الخیر امت الجبار، بی بی فاطمہ جو تھی نا، یہ ہے پیرانے پیر کی امی. سمجھ میں آیا اولیاء؟ ہاں.
وہ ہیں امی حضرت پیرا نے. اب لوگ بولتے ہیں مولوی صاحب اولاد اچھی ہونا کیا کرنا پڑتا ہے, مولوی صاحب کوئی وظیفہ ہے کیا ہوتا. اما بابا اچھے رہے تو بچے اچھے رہے تھے جی, برا نہیں ماننا. ماں اچھی رہنا, باپ اچھا رہنا, خاندان میں اچھے لوگ رہنا, فکر اچھی رہنا, عمل اچھا رہنا, تقویٰ طہارت والی زندگی سے اگر ہم گزارا کرتے رہیں گے اللہ تعالی خاندان میں ایسے ایسے اللہ والوں کو وجود عطا فرمائیں گے کہ ہمارا ذہن بھی نہیں کام کر سکتا کہ اللہ تعالی کس طریقے کے اولیاء کو اس دنیا میں وجود بخشتے ہیں. میرے دوستو جی, وقت کی تنگی کی بنا میں اور اولیاء کرام کی سیرت کا تو تذکرہ بھی نہیں کر سکتا, لیکن بڑے بڑے اولیاء وہ ہیں جن کی زندگیوں کو سامنے رکھنے کے بعد معلوم ہوتا ہے کہ اللہ تعالیٰ نے اپنا خصوصی کرم کر کے اس دنیا میں ساری دنیا میں کس کس طرح کے اولیاء کرام رکھے ہیں. میرے دوستو حضرت ابو صالح جنگی دوست رحمت اللہ علیہ جب اس طریقے سے ان کا بیاہ ہوا, شادی ہوئی اور جی وہ لڑکی ان کی بیوی بنی, اور اس کے بعد اللہ پاک نے جی ذریعہ بنایا ان کو, ان ماں باپ کو حضرت محبوب سبحانی شیخ عبد القادر جیلانی رحمت اللہ علیہ کے دنیا میں آنے کا. جی میرے دوست اب آپ بتائیے, اب آپ کے اندر ادھر دنیا میں تشریف لائے ہو ادھر شریعت مطہرہ کی پابندی ہے. کیوں؟ اس واسطے کہ آپ 1470 میں پیدا ہوئے اور رمضان شروع ہونے کو تھا, صبح میں رمضان شروع ہونے کو ہے ایسا حضرت پیدا ہوئے. اچھا دن کا وقت آپ کبھی بھی دوسرے سال میں ایک مرتبہ ایسا ہوا, رمضان کی پہلی تاریخ کو چاند ہوا یا نہیں ہوا تھوڑا سا شبہ پیدا ہو گیا تھا لوگوں کو, اور جس تو جو تحقیق چل رہی تھی کہ پتہ نہیں کیا چاند نکلا نہیں نکلا, رمضان شروع ہوا یا نہیں ہوا, اس طرح کے حالات چل رہے تھے. تو کسی نے پوچھتے پوچھتے آپ کی امی سے بھی پوچھا کہ اما جان آپ کو کچھ خبر ہے چاند واند ہوا نہیں ہوا, اور ایسے ہی رمضان پر کے رمضان شروع ہوا نہیں ہوا. لیکن البتہ اتنا اندازہ مجھے ہے کہ آج بچہ دودھ نہیں پیا دن میں, تو میرا اندازہ یہ ہے کہ رمضان شروع ہو گیا ہوگا. اسی بنیاد پر تحقیق کرنے کے بعد پھر یہ معلوم ہوا کہ رمضان شروع ہو چکا تھا. میرے دوست حضرت پیرانے پیر رحمت اللہ علیہ سے شریعت کے اتنے پابند, اور ہم لوگوں کا حال ماشاءاللہ, وہاں بچپن چھوڑ گئے یہاں پر بچپن میں بھی آ گئے تو وہی حال, وہاں تو بچپن میں بھی شریعت تھی اور ہم یہاں بچپن میں بھی شریعت کو گوارا کرنے کو تیار ہیں. میرے دوست یہ کتنی اپنی غفلتوں کی بات ہے, کتنی لاپرواہی کی بات ہے, کیا کتنی مایوب بات ہے اور کتنی بری بات ہے کہ ایک آقا ولی اتنا زیادہ سعادتوں کا مرکز تھا کہ اللہ پاک نے ہزاروں نہیں لاکھوں انسانوں کی ہدایت کا جن کو ذریعہ بنایا, اس ذات گرامی کی میرے دوست سیرت پڑھیے, حالات پر حضرت کی کتاب فتوح الغیب پڑھیے, حضرت کی کتاب بنیاد الطالبین پڑھیے, حضرت کی کتاب خطبات غوث اعظم پڑھیے, حضرت کی کتاب الفتح الربانی پڑھیے, حضرت کی کتاب اور دیگر بہت ساری کتابیں ہیں اور یا رسالے وغیرہ ہیں, ان کو پڑھنا چاہیے حضرت کی زندگی کو. ہم لوگ کس خواب غفلت کے اندر جی میرے دوست غفلتوں میں پڑے ہوئے ہیں. ہم کو باشعور ہو جانا چاہیے, بے شعور نہیں رہنا, باشعور بننا, بے علم نہیں رہنا, علم والے رہنا. حضرت پیرانے پیر رحمت اللہ یعنی حافظ بنے, اپنی زندگی کے پہلے دہے میں حافظ بنے. اور میرے دوستو آج ہم لوگ حافظ بننے کی کچھ فکر ہے, ارے باپ رے حافظ کہاں سے بنتے, ملتاب ایک آیت آدمی ہوتی ہے. بھائی جھوٹ بولتے, چغلی کرتے, غیبت کرتے, جی گالی دیتے, شاید کیسا یاد ہوتی, بولو کیسا یاد ہوتی آئے. حضرت علی رضی اللہ تعالیٰ عنہ کو آقا نے ایک ہدایت دے دی, اس ہدایت پر عمل کر لیے, تو حضرت علی رضی اللہ تعالیٰ عنہ نے اس کے بعد فرمایا یا رسول اللہ صلی اللہ علیہ وسلم آپ کی ہدایت کے موافق عمل کیا, پہلے 4 آیتیں یاد ہوتی تھی, اب اسی وقت میں 40 آیتیں یاد ہوتی ہیں. تو حضرت شیخ عبد القادر جیلانی رحمت اللہ علیہ حافظ بننے کے بعد علوم ظاہری کی تکمیل کے لیے بغداد جا رہے ہیں. کہاں سے؟ ایران کے علاقوں سے, قبرستان کے ماورا سے, جی اور بحر کیسپین کے کنارے سے, مازندران کے قرب سے, جیلان نامی قصبے سے ایک نوجوان اٹھتا ہے اور بغداد کی سرزمین کو جاتا ہے. کائے کے لیے؟ علم سیکھنے کے لیے. کیسا جا رہے ہیں؟ کس شان کے ساتھ؟
امی سے کہہ رہے ہیں کہ امی اجازت دیجئے، اگر اجازت دو تو علم سیکھتا ہوں. سنا ہے کہ بغداد جی ملک جی بغداد کے اندر سنا ہے کہ دمشق میں، بغداد میں، شام میں، ایران میں اور دیگر اور علاقوں کے اندر بڑے بڑے مراکز ہیں دینیات اور اخلاقیات کے، اور بڑی بڑی خانقاہیں ہیں اولیاء کرام کی. امی آپ اجازت دے دیں علم ظاہری کی تکمیل کے لیے جا رہا ہوں. میرے دوستو پیرانے پیر کی امی تھے، اس لیے بولے بیٹے جاؤ. آج ہماری اما چھوڑ دی. ہاں اگر بچہ بولا اما میں ذرا پڑھنے کے لیے جا رہا ہوں، گھر میں چاول کون تمہارے بابا لاتے ہو جی؟ یہ صورت حال ہے میرے دوستو ہم لوگوں. حضرت پیرانے پیر رحمت اللہ علیہ کی امی جانتی، کہا کہ بیٹا ذوق موجود ہے، کمزوری موجود ہے، یقیناً اس میں کوئی شبہ نہیں ہے، لیکن تمہاری اس دلچسپی کو دیکھ کر میرا جی یہ چاہتا ہے کہ تمہیں تعلیم کے لیے چھوڑوں. البتہ میراث کے اندر 80 دینار میرے پاس موجود ہیں، 40 دینار میں آپ کی خدمت میں دے رہی ہوں. اس کے بعد آپ کی بغل کے اندر ایک جیب سی دیا ان کی بنیان میں، اور اس کے بعد وہ 40 دینار رکھے. جب بغداد کی سرزمین کو روانہ کیا تب ماں نے اپنے بیٹے سے، یعنی حضرت پیرانے پیر رحمت اللہ علیہ سے، ان کی امی نے کہا کہ بیٹے وعدہ کرنا، ایک وعدہ، وعدہ کرو ایک وعدہ. تو کیا؟ تو حالات کچھ بھی ہو جھوٹ نہیں بولا ہوں. ہمیشہ سچ بولیں گے اور کبھی جھوٹ نہیں بولیں گے، ہمیشہ سچ بولیں گے کبھی بھی جھوٹ نہیں بولیں گے. میرے دوست ایک وہ وعدہ تھا. آج ہماری ماں کیا بولتی ہے، 20ویں صدی میں دیوانہ تو نہیں ہو گیا، جھوٹ سے، فریب سے، دھوکے سے، غبن سے، تصرف سے، کیسا بھی کر، ہاں ایسی عیاری اور مکاری اور چال بازی دکھا کہ ساری دنیا تنگ ہو کے رہ جائے کہ یہ بچہ انڈا چرایا تو کیسا چرایا آخر والا. میرے دوستو یہ حضرت پیرانے پیر کی تعلیم ایسی جھوٹی تعلیم نہیں، حضرت کی تعلیم سچی تعلیم، حضرت کی تعلیم راستے بازی کی، راستے سیدھی سڑک ہے جس میں کچھ کھٹکا نہیں، کوئی رہرو آج تک اس راہ میں بھٹکا نہیں. ہاں میرے دوستو میری جانو مال قربان اولیاء اللہ پر، میرا مسلک ہے محبت اولیاء اللہ کی. حضرت پیرانے پیر محبوب سبحانی عبد القادر جیلانی رحمت اللہ علیہ جا رہے ہیں، ٹھیک ہے امی وعدہ سچ بولوں گا، حالات کچھ بھی آ جائے. مقام ہمدان کے پاس لٹیروں کا قافلہ، حضرت شروع میں تو تنہائی چلے مگر راستے میں چلتے چلتے قافلہ ہو گیا تھا، میں تو تنہائی چلا تھا جانب منزل مگر قافلہ بن گیا. اب وہ لٹیروں کا قافلہ حملہ کر دیا پور، وہ بھی ایک گروپ تھا لٹیروں کا. ایک لٹیرا، ایک ڈاکو حضرت کے پاس آیا کہ کہنے لگا، اے نوجوان، تمہارا حضرت آجاؤ، ہمارے جیسا نوجوان ہوتا تو کیا کہتا؟ حضرت نے کہا کہ ہاں ہے. وہ سمجھا بھی مسخرا پن کر رہا ہے شاید، بول کے چھوڑ کے چلے گیا. جب ڈاکوں کے سردار کے پاس پہنچ کے کہنے لگا کہ ایک نوجوان ہے، عجیب ہے، پوچھتے ہیں کہ کیا ہے، کہتا ہے کہ ہاں ہے، ہم کو سمجھ میں نہیں آ رہا ہے وہ کون ہے. جی ڈاکوں کے سردار نے کہا کہ اچھا اس کو پکڑ لاؤ، ہم پوچھیں گے. اس ڈاکوں کے سردار کا نام تھا احمد بدوی، احمد رام کا. اب وہ لے جائے گئے وہاں، تو اب اس نے پوچھا کہ صاف صاف سیدھا سیدھا جواب، سوال سیدھا جواب سیدھا، کہنے لگا کہ تمہارے پاس کچھ ہے؟ آپ نے کہا کہ ہاں. پیرانے پیر رحمت اللہ نے کہا کہ ہاں. اس نے ڈاکوؤں کے سردار نے پوچھا کیا ہے؟ آپ نے کہا کہ دینار ہیں. اس نے کہا کتنے ہیں؟ کہا کہ 40 ہیں. اس نے پوچھا کہاں ہیں؟ آپ نے انگلی کے اشارے سے بتایا کہ یہاں ہیں. تو اس نے پوچھا کہ ہم لوگ کون ہیں سو معلوم ہے نا؟ کہا بولے وہ بھی معلوم ہے. تو پھر چھپائی کیوں نہیں بولے کیوں؟ بولے آتے ہو کہ تمی سے وعدہ کیا ہوں جھوٹ نہیں بولوں گا، بس دل سے جو بات نکلتی ہے اثر رکھتی ہے، دل سے جو بات نکلتی ہے اثر رکھتی ہے، پر نہیں طاقت پرواز مگر رکھتی ہے. پر تو نہیں رکھتی لیکن پرواز کی طاقت رکھتی ہے سچائی کی بات. حضرت شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کی یہ بات ڈاکوؤں کے سردار احمد بدوی کے دل میں اتر گئی. اس نے کہا کہ عبد القادر ہاتھ بڑھاؤ، توبہ کراؤ. اس کے بعد توبہ کرنے کے بعد اپنے ساتھیوں سے کہا کہ میری تمہاری دوستی ختم، میں اب عبد القادر کے ساتھ ہوں. جی اب میں اس نوجوان ہونہار فرزند اسلام کے ساتھ ہوں، میں تم لوگوں کے ساتھ نہیں آتا، آج سے میری تمہاری زندگی ختم، تم لوگ کہیں بھی جاؤ جہنم میں، میں تم لوگوں کے ساتھ نہیں آتا. میرے دوست وہ ڈاکو بھی بڑے ہوشیار تھے، انہوں نے کہا کیسا کیسا،
ऐसा कैसा साहब? हाँ, चोरी डाके में भी आप हमारे अमीर थे नहीं थे? हो थे। तौबा में भी आप हमारे अमीर हैं? आप तौबा करें तो हम भी कर दें। हजरत किराने पीर रहमतुल्लाह अलैह ने पूरे डाकों को तौबा कराई और काफिले वालों का पूरा माल वापस दे दिया गया। हजरत किराने पीर रहमतुल्लाह अलैह फरमाते, अल्लाह पाक ने सच्चाई की बरकत से बेशुमार डाकुओं को ईमान और तौबा की दौलत अता फरमा दी। आज मेरे दोस्त है सच्चाई कहा? सच्चाई क्या चीज होती है मोहन साहब? कोई चूड़ी होती है झाड़ते की, कोई खाल कहते हैं किसी बैल पे रहता है, छाल होती है किसी झाड़ पे रहती है, क्या चीज होती है सच्चाई? हम देखना चाहते हैं सच्चाई कहां रहती है। मेरे दोस्तों, हजरत अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह बगदाद पहुंचे, 9 साल तक मशक्कतों के साथ, रियाजतों के साथ, मेहनतों के साथ और इंतहाई वालेहाना जज्बात के साथ जाहिरी उलूम की तकमील में लगे रहे। तफसीर के असातिज़ा अलग, हदीस के असातिज़ा अलग, फिकह के असातिज़ा अलग और तसव्वुफ और एहसान के असातिज़ा अलग, अदब के असातिज़ा अलग, अदब के असातिज़ा अलग और खास तौर पर हजरत जी हम्माद बिन मुस्लिम दब्बास रहमतुल्लाह अलैह और अबू सईद मखज़ूमी रहमतुल्लाह अलैह, खास तौर से इन दोनों से हजरत ने रूहानियत बहुत ज्यादा हासिल फरमाई। असातिज़ा तो से विज़ियों थे जी, हर शोबे के एतबार से हजरत के पास असातिज़ा मौजूद थे। हजरत इमाम अहमद बिन हम्बल रहमतुल्लाह अलैह के मसलक पर हजरत फतवा दिया करते थे। 33 साल तक बराबर दर्स में, तदरीस में पढ़ना, पढ़ाना, लिखना, लिखाना, फतवा जारी करना, मुख्तलिफ अंदाज से मेहनतें करते रहे 33 वर्षों तक। मगर मेरे दोस्त, उसके बावजूद भी फिर भी अल्लाह वालों से ताल्लुक पैदा करने का अंदरूनी जज्बा, इराक के जंगलों में 25 साल तक हजरत मारे मारे फिरते रहे और जंगल के दरख्तों की थोड़ी छोटी 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 जो कोंपल हुआ करती है, जिसको ताजा ताजा पत्ते कहते हैं, ताजा ताजा दरख्तों के ताजा ताजा पत्ते जी, हजरत फरमाते हैं बस वो खा लिया करता था। कभी पानी मिल गया पी लिया, नहीं मिला कुछ नहीं, हलक सूख के कांटा। हजरत जी, अगर मैं ये बेमहल न होगा अगर ये मुख्तसर वक्त में इस बात का मजीद इशारा कर दूं, हजरत ने कितनी मेहनतों के साथ, मशक्कतों के साथ ये किस तरीके से जी अल्लाह के इस रास्ते पर चले और उन्होंने हक ताला की मारिफत में और हक ताला की इबादत में और हक ताला के रास्ते पर चलने में और हक रसी के लिए उन्होंने क्या क्या मुसीबतें बर्दाश्त की है, एक मिसाल काफी हो जाएगी। एक मरतबा भूख की शिद्दत से पेट पीट को लग गया है, हलक सूख के कांटा हो गया है, कन पटियां धस गई हैं और जी हलक सूख के कांटा हो गया, हजरत बेचैन हो गए, खाने पीने की कोई चीज नहीं थी, बाहर निकले, बाहर निकल के जाके कहीं से कोई चीज उठाना चाहते थे। खासतौर पर लिखा है कि एक बाग के नीचे हिस्से पर जमीन पे जैसे फूल वगैरह झड़ जाते हैं ना, तो एक आध फूल बड़े किस्म का जो मुरझाया हुआ था या खाने के लायक समझा जा रहा था, हजरत ने इंतहाई बेचैनी, इस्तराब और बेकली की हालत में उसको उठाया। उसके बाद एक वीरान, बिल्कुल वीरान किस्म की एक मस्जिद थी, उस मस्जिद के एक दीवार के किनारे पर बैठकर हजरत वो खाना चाहते थे। इतने में क्या देखते हैं कि उसी मस्जिद के दूसरे किनारे, दूसरी दीवार के पास एक और जवान बैठा हुआ है और वो तोशा खोल के खाना चाहता है और उसने तोशा खोला तो उसके पास रोटी थी और भुना हुआ गोश्त था, रोटी और गोश्त था। आपकी नजर उसके ऊपर पड़ गई और उस आदमी की नजर हजरत के ऊपर पड़ गई। आप एक छोटा सा फूल खाने की फिक्र में और वो शख्स रोटी और भुना हुआ गोश्त खा रहा है। हजरत फरमाते हैं जी, मेरी शिद्दत भूख इस दर्जे की थी कि वो शख्स अपना निवाला उठाता था खाने के लिए, मुंह मेरा खुल जाता था। इतनी तकलीफ थी हजरत को उस वक्त भूख की शिद्दत से। हजरत फरमाते उसी हाल में रहा, अपने नफ्स को दबाता रहा, नफ्स पर कंट्रोल करता रहा और नफ्स को मगलूब करता रहा और फिर उसकी तरफ से बेतनाई बरतता रहा तो वो समझ गया कि ये शख्स, ये नौजवान भी शदीद जरूरतमंद है। उसने कहा कि तुम आ जाओ मेरे पास, आ जाओ खाने के लिए। आपने कहा कि खाइए बारकअल्लाह। उसने कहा कि नहीं आ जाइए, आपने कहा कि नहीं नहीं आप खाइए जी, उसने कहा कि नहीं आ जाइए। जब दो मरतबा तीन मरतबा इकरार हुआ तो उस नौजवान ने कहा कसम दे रहा हूं आ जाओ खाने पे भाई, कसम दे रहा हूं आ जाओ खाने पे। तो हजरत अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह उस शख्स के पास पहुंचे, दूसरे किनारे पहुंचे, उसके बाद खाने लगे। तो खाने के दरमियान में आपस में तारुफ हो रहा है, तारुफ किस अंदाज का, जो शख्स रोटी और भुना हुआ गोश्त खा रहा है वो ये कह रहा है कि मुझे एक नौजवान की तलाश है, उसका नाम अब्दुल कादिर है, सजी और जीलान नामी कस्बे से ईरानी और तिब्रिस्तानी इलाके से आया हुआ है, बगदाद में ही भाकी करने के लिए है, उनकी अम्मी ने कुछ पैसे मेरे साथ भेजाए हैं और मैं सारा रास्ता काट चुका, इंतहाई परेशान हाल हूँ, खाने पीने की कुछ चीज मेरे पास मौजूद नहीं थी, बड़ी मुश्किलों के साथ जी इस तरीके से मैं परेशान हूँ, ऐसे नौजवान की तलाश वो मिला नहीं। ये संदा सारी बातें कहता रहा तो हजरत ने खुले खुले तरीके से बता दिया कि तुमको जिस नौजवान की तलाश है वो मैं हूँ, यानी अब्दुल कादिर मैं ही हूँ। उस आंख उस बेचारा कांपने लगा और आंखों में आंसू डूबा गए, उस रोती हुई हालत में कहने लगा कि मुझे माफ करना, पहली बात यही कि मुझे माफ कर दीजिए इस वास्ते कि ये जो रोटी और गोश्त में लेके आया हूँ शरीर भूख की हालत पर, ये आपके पैसों से है। आपने कहा कि नहीं कोई बात नहीं है, अल्लाह का शुक्र अदा किया कि परवरदिगार तेरा बे इंतहा करम है कि अब्दुल कादिर के हलक में आपने हराम लुखमे को दाखिल होने से बचा लिया है, अल्लाह आपका करम है। हजरत ने फरमाया कि हराम खोरी से शैतान मुसल्लत हो जाता है। मगर मेरे दोस्तों आज के हम लोगों का क्या हाल है, इसीलिए हदीसों में आया इमाम अहमद इब्न हंबल रहमतुल्लाह अलैह ने अब ग़ालिबन अपने मुस्नद में लिखा है, ऐसे ही अल ग़ज़ाली रहमतुल्लाह अलैह ने इहया उल उलूम में लिखा है, मुख्तलिफ किस्म के अबवाब मौजूद हैं। एक खास बात यह है कि लोग पूछते हैं कि साहब हमारी दुआएं कबूल नहीं होती, साहब क्या करना चाहिए, कैसा करना चाहिए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया रुबा शस अकबर जी मुशर्रत फिल असफार, बाल परा गंदा बाल और परेशान हाल ऐसे होते हैं जैसे बहुत ज्यादा गर्द गुबार में अटे हुए पटे हुए लोग हों, और वो शख्स इनकी आई मेहनत और मशक्कत उठा रहा है, और माकलहू हरामुन मतर मतअमहू हरामुन मशरबहू हरामुन मलअजी मलबसहू हरामुन, खाना हराम पीना हराम लिबास हराम वो गुलिया बिल हराम, और उसका जिस्म हराम ही से परवरिश पा रहा है, वह यरफउ यदय और वह अपने हाथों को आसमान की तरफ बुलंद करता है, वह यकूल या रब्बी या रब और ये कहता है ए अल्लाह ए अल्लाह ए अल्लाह। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया ये सूरत में अन्ना युस्तजाबु लिज़ालिक, ऐसी सूरत में तेरी दुआ कबूल होने का क्या मतलब है तेरी दुआ कबूल होने का। तो मेरे दोस्तों हजरत पीराने पीर रहमतुल्लाह अलैह फरमाते हैं कि हमारे सुलूक की बुनियादों में ये बात घुट्टी के तौर पर डाल दी जाती है कि एक तरफ हम अपनी जुबान से सच बोलेंगे, दूसरी तरफ हलाल लुक्मे के लिए मेहनत करेंगे। मेरे दोस्तों कोई मामूली बात नहीं है, कोई तिजारत कर रहा है, मुबारक है। अत्ताजिरु सदूकुल लमीन मअ नबियीन वशुहदा यौमल क़ियामा, एक सच्चा और अमानतदार ताजिर हश्र के मैदान में अल्लाह के नबी के साथ होंगे। मेरे दोस्त सदाकत और रास्ते की बरकतें बड़ी अजीब और गरीब है। तो हजरत शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह ने उसके बाद जी बरस हा बरस तक ये रूहानियत के मैदान में सरगर्दा रहे, ये खास तौर से खुसूसी असातिज़ा से इल्म रूहानियत हासिल फरमाया। फिर अल्लाह पाक एक मरतबा ऐसा हुआ जब वो तकरीबन 40 बरस तक रुजदो हिदायत का ये आफ्ताब चलता रहा, लेकिन खास तौर पर ये बात लिखी है कि जिस वक्त आप अब बयान करने के मौकफ में थे, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ख्वाब में तशरीफ लाए और कहा कि अब्दुल कादिर बयान करो। तो हजरत शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह ने ख्वाब ही में ये बात इरशाद फरमाई कि सरकार ये जी अरबो अजम के बड़े बड़े लोग यहाँ रहते हैं, बड़े बड़े फसीह लोग, बड़े बड़े बलागत वाले लोग, बड़े बड़े कमालात वाले लोग, बड़े बड़े मुसन्निफीन और मुअल्लिफीन, ये फसाहत और बलागत, और ये मैं जी अरबी जुबान से उतना शनासा नहीं, सरकार जी मेरी क्या हैसियत है कि मैं इस तरीके का बयान करूँ। तो मेरे दोस्तों वाकया निगार ये लिखता है कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हुजूर अकरम हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने हजरत पीराने पीर रहमतुल्लाहि अलैह के मुंह में जी आपके होंठों को आपकी जुबान पर अपना लुआब दहन डाला اور اس کے بعد فرمایا کہ اب بیان کرو.
اسی طریقے کا خواب حضرت علی رضی اللہ تعالیٰ عنہ سے بھی وابستہ ہے. حضرت علی سے بھی آپ نے اسی طرح کی بات کہی تو حضرت علی نے اپنا لعاب دہن لگایا. حضرت کرانے بھی رحمت اللہ علیہ کہتے ہیں بس اس کے بعد کچھ نہ پوچھئے, اللہ پاک نے کتنا کرم فرمایا میرے واسطے ابواب سخن کھل گئے.
میرے دوست یہ اس کو بولتے ہیں اولیاء کرام کی برکات, اس کو کہتے ہیں اللہ والوں کی دعاؤں کے اثرات, اس کو کہتے ہیں اولیاء اللہ کے توجہات کے آثار.
اسی لیے میرے دوستو جب ہم لوگ ایک خاص طرح سے جی ہماری زندگیاں چل رہی ہیں لیکن اب اس کو اس انداز سے ڈھالنا ضروری ہے کہ ہم لوگ جھوٹی زندگی چھوڑیں گے, سچی زندگی کو اختیار کریں گے, غفلتوں کو چھوڑیں گے, یاد الہی کے دائرے میں داخل ہو جائیں گے. میرے دوست نافرمانیوں کو چھوڑیں گے, فرمانبرداری کے دائرے میں آئیں گے, کفر اور شرکیات سے پرہیز کریں گے اور ایمان اور توحید کو اپنا لیں گے. حضرت پیرانے پیر رحمت اللہ علیہ خاص طور سے یہ بات ارشاد فرماتے ہیں کہ دیکھ اگر اللہ کے سوا نہ کوئی نفع دینے والا, نہ کوئی نقصان پہنچانے والا, نہ کوئی عزت دینے والا, نہ کوئی ذلت دینے والا, اور نہ کوئی حیات دینے والا, نہ کوئی موت دینے والا, اور اگر کوئی اس کے علاوہ کسی اور کو یہ سب کچھ سمجھتا ہے وہ تو اس کا معبود وہی ہے اور وہ اللہ کو معبود حقیقی تسلیم نہیں کر رہا ہے. میرے دوست یہ حضرت کی کتاب فیوز یزدانی کے 4 میں بھی دیکھ سکتے ہیں, 22 اور 23 میں بھی دیکھ سکتے ہیں, اور فیوز یزدانی کے سفر جی مجلس نمبر 25 میں بھی آپ کو یہ سبق مل جائے گا. حضرت نے یہ بات بھی ارشاد فرمائی کہ اے ریا کے بت کے پجاری, اے ریا کے بت کی پوجا کرنے والے, تو جنت کی خوشبو بھی نہیں سونگھ سکے گا نہ یہاں نہ وہاں.
کیسی عجیب عظیم اعلی شان کی تعلیمات حضرت پیرانے پیر رحمت اللہ علیہ کی, مگر میرے دوستوں بڑی غفلتیں ہو رہی ہیں. حضرت کی سوانح پڑھیے, حالات پڑھیے, ہاں حضرت روزانہ نیا جوڑا پہنتے تھے, ہاں شان سے رہتے تھے حضرت, روز نیا جوڑا پہنتے تھے, ڈیلی ورک نیا جوڑا پہننا, ہاں اور ویکلی شوز بدل دے تھے, ہاں مگر ہمارے سر کا جمع کر کے صندوقوں میں نہیں رکھتے تھے, ادھر جسم سے اترا ادھر غریب کو دیا, وہ ایک دن کا رہو آدھے دن کا رہو. ہم لوگ کیا ہے کہ بھائی پتا نہیں جی, سامان 100 برس کا ہے پل کی خبر نہیں, کچھ پتا نہیں ہے کہ زندگی کب ختم ہے. زندگی اس طرح ہے دنیا میں جیسے کانٹے پہ اوس کا قطرہ, کیا بھروسہ ہے زندگانی کا, آدمی بلبلا ہے پانی کا. لیکن میرے دوست ہم لوگوں کو اسی لیے شاعر نے نصیحت کی اور یہ کہا رہے کہ دنیا میں بشر کو نہیں زیبا غفلت, موت کا دھیان بھی لازم ہے کہ حیران رہے, جو بشر آتا ہے دنیا میں یہ کہتی ہے قضا, میں بھی پیچھے چلی آتی ہوں ذرا دھیان رہے. وہ تو موت کا تو یہ پیغام ہے اور ہم لوگ کتنی غفلت زندگی گزر رہے ہیں, اور ہم لوگوں کا حال کیا ہے, کھیل کود میں لگے ہوئے ہیں. ارے کیا ہو رہا ہے, کرکٹ چھوٹنے کا نام نہیں, یہ ہاتھ سے گولا نہیں چھوٹتا. میرے دوست ایک مسلمان کی یہ زندگی ہے. حضرت پیرانے پیر رحمت اللہ علیہ روزانہ رات میں 200 رکعت نفل پڑھتے تھے. حضرت پیرانے پیر رحمت اللہ علیہ روزانہ رات میں 200 رکعت نفل پڑھتے تھے. حضرت چشتی اجمیری رحمت اللہ علیہ رات اور دن میں 2 مرتبہ قرآن مجید ختم کر دیتے. ہے ہمارے پاس کچھ صداقت, کچھ راستی, کچھ تعلق اللہ والوں کی زندگی کے ساتھ, کچھ مناسبت. ادھر غریبوں کو دینا ہے کیا جمع کرنے کا ہے, جمع معلوم وعددا. حضرت پیرانے پیر رحمت اللہ علیہ, میرے دوست اس کا یہ مطلب نہیں ہے کہ حضرت دنیا سے بالکل انجانے اور غافل رہتے تھے, ایسا نہیں. حضرت شادیاں کرے, 4 کرے, ایک نہیں, پہلی کرے پھر دوسری کرے پھر تیسری کرے پھر چوتھی کرے. ہاں اور بچے کتنے ہیں معلوم ہے, یقین نہیں آئے گا آپ کو, 49 49 بچے تھے حضرت کو, ہاں اس میں 23 لڑکے تھے باقی لڑکیاں تھیں, غالباً 27 کے آس پاس میں لڑکیاں تھیں حضرت کو. حضرت امام احمد بن حنبل رحمۃ اللہ علیہ کے مطلق پر فتوا دیا کرتے تھے, اساتذہ اسی انداز کے حضرت کو ملے تھے. شجی حنفی حق, شافعی حق, مالکی حق, حنبلی حق, سمجھ رہے ہو, یہ 4 حق ہیں. اب اس کے بعد کیا ہے وہ دوسروں سے پوچھ لو, میرے سے مت پوچھو. حنفی حق, شافعی حق, مالکی حق, حنبلی حق ہے. ان 4 کو صحیح سمجھ کے ایک پہ جم جانا یہ اہل سنت کا سادہ مطلب ہے. علمی اور تحقیقی مطلب بڑے بڑے بزرگوں سے پوچھو, ہم جیسے چھوٹے بچے کیا بات آپ سے کر سکتے ہیں. حضرت شیخ عبدالقادر جیلانی رحمت اللہ ہے رشد و ہدایت کا پیغر دے اور ساری دنیا کو مخاطب کر کے کہتے اے حافظو آؤ، اے عالمو آؤ، اے زاہدو آؤ، اے شب بیدارو آؤ، اور فرمایا اے گوشہ نشینو آؤ، اے پہاڑوں پہ بیٹھنے والو، خدا کرے تمہارے پہاڑ غارت ہو جانا. تم لوگ کس طریقے کی غفلت کی زندگی بسر کر رہے ہو؟ آؤ سے فرماتے اے حفاظ علماء آؤ، جی میرے پاس آؤ، یہاں ولایت کا ولایت کی بات ہوتی ہے، یہاں اللہ تعالیٰ کے ولی پیدا ہوتے ہیں اور اللہ تعالیٰ کا خصوصی کرم شامل حال ہوتا ہے. اللہ تعالیٰ نے ایک عطا فرما دیا تھا خاص، ناز کا انداز بھی تھا حضرت کا، نیاز کا انداز بھی تھا. ناز والا انداز الگ ہے، نیاز والا انداز الگ ہے. میرے دوستو، حضرت پیرانے پیر رحمت اللہ علیہ کی زندگی کے بہت سے پہلو ہیں، اس میں عقائد کا پہلو جی، اور وہی عقائد اہل سنت والجماعت، عبادات کا پہلو، روزانہ جی فرائض تو ادا کرتے ہی تھے، اشراق تہجد اور چاشت تو پڑھتے ہی تھے، اس کے علاوہ 200 رکعت نفل اور پڑھتے تھے، سمجھ رہے بھائی، قرآن مجید کی تلاوت کرتے تھے. بھائی کم سے کم یہ تو کرو نا بھائی، کم سے کم حضرت پیرانے پیر رحمت اللہ علیہ کی تعلیم کے سننے والے ساتھی اور بھائی اور بہنیں کم سے کم اتنا تو کرے کہ قرآن مجید کی تلاوت کرو. جتنا ہو سکتا ہے بھائی اتنا نہیں پڑھ سکتے، تھوڑا تو پڑھ سکتے ہیں، رکو پڑھ سکتے ہیں، 2 رکو پڑھ سکتے ہیں، پاؤ پارا پڑھ سکتے ہیں، آدھا پارا پڑھ سکتے ہیں، ذکر تو کر سکتے ہیں نا بھائی، اللہ تعالیٰ کا ذکر، لا الہ الا اللہ محمد رسول اللہ، استغفار پڑھو، درود شریف پڑھو، استغفار پڑھو، سوم کلمہ پڑھو، چہارم کلمہ پڑھو، پنجم کلمہ پڑھو، اول اور دوم کلمہ پڑھو، کلمات پڑھو، تسبیح اور تحمید پڑھو، مختلف توجیحات اس کی اپنی اپنی جگہ پر ہیں، آپ اگر سنتے ہی رہتے ہیں بھائی، ذکر کرو، تلاوت کرو، دعا کرو، دعوت کا کام کرو، اور علم اور ذکر کی محنت کرو، مدارس اور مکاتب چلاؤ، حقیقی خانقاہوں کی طرف توجہ دو. میں نے ان کی عمر ہوئی 51 سال، اور وہ لفظ کمال کے عدد ہے. اولیاء کرام نے لکھا ہے کہ کمال عشق، کمال عشق ان دونوں کو جمع کرنے سے، یعنی حضرت کی سن پیدائش کو اور عمر کو ملا دینے سے سن وفات نکل جاتا ہے. 561، 470 میں 51 کو جمع کر لیے تو 561 ہو جاتے ہیں. یہ سن وفات ہے حضرت کا. ان ولی اللہ سلطان اور رجال، عالم انسانی میں اللہ پاک نے ایک ایسا با سلطنت اور با کمال انسان اللہ پاک نے پیدا فرمایا جس کا شمار اولیاء کی فہرست میں ہے. ہاں، اور عشق والی حالت پر تشریف لائے.